أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله الطيبين الطاهرين المعصومين، ولعنة الله على أعدائه أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، آج کے اس لیکچر میں ہم توبہ کے بارے میں کہ توبہ کے اخلاقی اور عرفانی پہلو جو ہیں ان کے بارے میں وہ گفتگو کریں گے کہ توبہ کا مطلب اللہ تعالیٰ کی طرف گناہ کے بعد رجوع کرنا ہے، کہ پہلے گناہ کی وجہ سے اللہ تعالیٰ کی جو مخالفت ہوئی ہے کہ اس کو ترک کر کے اس پہ پشیمان ہو کے کہ اللہ تعالیٰ کے حکم کی موافقت کی طرف، کہ اللہ تعالیٰ کے حکم کے مطابق چلنے کی طرف وہ اپنی جو حرکت ہے، اپنا جو اس فریم آف شفٹ ہے، کہ اپنا یہ جو موومنٹ ہے اس کو توبہ کہتے ہیں، کہ اس ارادے کو، اس عمل کو، کہ اس پروسیس کو توبہ کے نام سے یاد کیا جاتا ہے. یعنی توبہ میں سب سے پہلے انسان سے کوئی گناہ سرزد ہوتا ہے، جس کے بعد وہ متوجہ ہوتا ہے کہ اس سے کوئی غلطی سرزد ہوئی ہے، اور یہ غلطی چونکہ پروردگار عالم اللہ تعالیٰ کے کسی حکم کی نافرمانی تھی، تو اللہ تعالیٰ کے اس حکم کی نافرمانی سے جو اللہ تعالیٰ کی طرف سے سزا کا وعدہ ہے، کہ اس سے خوف میں آ کر یا اللہ تعالیٰ کی عظمت کے خوف کے زیر اثر یا اللہ تعالیٰ کی عظمت کے ہیبت کے اور دل پہ اس کے اثر کے زیر اثر وہ توبہ کی طرف متوجہ ہوتا ہے، وہ اس گناہ پہ سب سے پہلے نادم ہوتا ہے، پشیمان ہوتا ہے، کہ دل سے اس گناہ کو برا سمجھتا ہے اور اپنے دل کے اندر گلٹی فیل کرتا ہے، اپنے دل میں اپنے آپ کو مجرم پاتا ہے، اور اس کیفیت کو جو اس کے دل کے اندر ندامت کی کیفیت پیدا ہوتی ہے، یہ اسے توبہ کرنے پر اکساتی ہے. اور توبہ نہ صرف زبان سے استغفر اللہ کا لفظ ادا کرنا ہے، بلکہ اس کے دل کے اندر ایک خاص احساس ہوتا ہے اور اس گناہ کی طرف دوبارہ نہ پلٹنے کا ارادہ، پکا ارادہ پیدا کرنا، یہ توبہ کا حصہ ہے اور یہ توبہ کے لوازمات میں سے ہے. تو توبہ کے لیے سب سے پہلی چیز جو ضروری ہے وہ معرفت گناہ ہے، کہ گناہ کیا چیز ہے اور گناہ کس طرح ہوتا ہے. تو گناہ اللہ تعالیٰ کے حکم کی مخالفت ہے، کہ مخالفت حق ہے، کہ اگر حق کی مخالفت اس سے سرزد ہوتی ہے تو حق کی مخالفت کا نام گناہ ہے، اور وہ شخص نادم اور پشیمان ہو کر دوبارہ جب حق کے فرمان کے مطابق عمل پیرا ہو جاتا ہے، دوبارہ جب اس کا دل خدا کے حکم کے مطابق عمل کرنے پہ راضی ہو جاتا ہے، تو اس دوبارہ پلٹانے کو اور پہلے گناہ کی طرف دوبارہ نہ پلٹنے کو توبہ کہتے ہیں. یعنی توبہ کے لیے سب سے پہلے گناہ کی معرفت ہونا ضروری ہے. جتنا گناہ کی معرفت ہوگی اتنی ہی توبہ پکی ہوگی، اور جتنی گناہ کی معرفت کمزور ہوگی، جتنا وہ اپنے گناہ کو چھوٹا سمجھے گا تو وہ گناہ بار بار کرتا رہے گا. اس لیے گناہ کی معرفت میں تین چیزیں وہ سب سے زیادہ اہم ہیں. پہلی چیز یہ ہے کہ وہ پہلے جو اس کی معصومیت کی حالت تھی गुनाह से बचे होने की हालत थी कि उससे वो शख्स दूर हो गया है, यानी अल्लाह की फरमाबरदारी से निकल के उस गुनाह की वजह से अल्लाह की नाफरमानी में आ गया है, यानी एक अच्छी और पसंदीदा हालत से निकल के एक बुरी हालत में आ गया है, तो हक़ की फरमाबरदारी से दूरी ये उसकी मारिफत का पहला कदम है कि इस दूरी को जब वो अपने दिल में महसूस करता है कि मैं तो बड़ा मासूम सा शख्स था कि मैं ये कैसा काम कर बैठा हूँ कि मुझसे ये कैसा काम सरजद हो गया है कि खुदा की नाफरमानी हो गई है, तो इस अपने मासूम होने से दूर हो जाना कि ये मारफत गुनाह की पहली मंजिल है। और उसकी दूसरी मंजिल ये है कि गुनाह की वजह से अगर वो मादी तौर पे कोई खुशी महसूस करता है तो उस खुशी को वो मानवी तौर पे देखे कि उसका कितना बुरा अंजाम है, कि गुनाहों के बुरे अंजाम के बारे में सोचे और देखे कि वो तो जहन्नुम की आग से करीब हो गया है, कि गुनाह जो भी एक गुनाह भी हो तो वो उसे जहन्नुम की आग के करीब कर रहा है, गोया उसने आग को हाथ लगा दिया है, गोया उसने अपने आप को आग का मुस्तहिक बना दिया है। तो ये जो मादी तौर पे गुनाह की वजह से उसको खुशी महसूस होती है तो उसको वो मानवी तकलीफ़ में बदले कि उसकी जगह पे अपने जहन में एक तकलीफ़ महसूस करे कि देखें अल्लाह ताला की फरमाबरदारी की जो हालत थी वो कितनी काबिले इत्मीनान हालत थी, कि कितनी पुरसकून हालत थी, कि उस हालत से वो अल्लाह ताला की नाफरमानी की हालत की तरफ मुंतकिल हो गया है, तो कितनी तकलीफ देह बात है कि मानवी तौर पे, दिली तौर पे, अपने कल्ब में, अपने रूह में जितनी ज़्यादा तकलीफ़ महसूस करेगा उतना ही वो गुनाहों से दूर रहेगा, उतना ही वो गुनाहों से बचेगा। और तीसरी चीज़ जो मारफत गुनाह में अहम है वो ये है कि हर हाल में इंसान ये सोचे कि अल्लाह उसे हर हाल में देख रहा है, कि अल्लाह नाज़िर है और वो अल्लाह के सामने हाजिर है, कि आप सारी दुनिया अल्लाह के सामने हर वक्त हाजिर है। और हमारे इंसानों के अंदर एक रवाज है कि अगर हम किसी के सामने बैठे हों, मसलन अगर कोई टीचर क्लास में मौजूद हो तो स्टूडेंट उसके जो सामने बैठे होते हैं तो उससे थोड़ा हया करते हैं, उसका ख्याल करते हैं और उसके सामने शरारतें नहीं करते, उसके सामने उसकी नाफरमानी नहीं करते। या अपने माँ बाप की नज़रों के अगर बच्चे बिल्कुल सामने बैठे हों तो उसके सामने शरारतें और उनकी नाफरमानी नहीं करते, तो अल्लाह ताला के हाज़िर नाज़िर जाने का मकसद भी यही है कि अगर इंसान अल्लाह को हर वक्त हाज़िर समझे कि ये दुनिया महज़रे खुदा है, कि ये दुनिया खुदा के सामने हर वक्त मौजूद है, कि हम खुदा के सामने हर वक्त मौजूद हैं, कि इन्नल्लाहा बिमा यामलूना बसीर, बिमा तामलूना बसीर, कि जो कुछ तुम कर रहे हो अल्लाह ताला उसे देख रहा है, कि अल्लाह ताला की नज़रों में है, कि जो कुछ हम कर रहे हैं कि अल्लाह ताला की नज़रों में अल्लाह ताला देख रहा है। तो ये मारफत गुनाह में सबसे वो अहम तरीन बात है कि अपने आप को अल्लाह ताला के सामने हर वक्त हाजिर तसव्वुर करना चाहिए और उसकी नाफरमानी का ख्याल दिल से उसी वक्त निकाल देना चाहिए कि जिस वक्त वो आने की कोशिश करे, या जिस वक्त कोई आमिल शर, शैतान या नफ्स अम्मारा ऐसा कोई ख्यालात लेके आए तो उसको इन ख्यालात से फौरन झटक दिया जाए कि हम तो अल्लाह की बारगाह में हर वक्त हाजिर हैं, कि हमारा हर अमल अल्लाह के सामने है, हम कैसे जो है इतनी बेशर्मी का मुजाहरा करें कि उसके सामने होते हुए उसकी नाफरमानी करें, उसके सामने होते हुए उसके गुनाह को अंजाम दें। तो एक आयत में आता है वमन यातसिमु हुदा इला सिरात मुस्तकीम, कि जिसने अल्लाह से एहतसाम किया, जिसने अल्लाह को अपने लिए इंतखाब कर लिया, तो अल्लाह ताला उसे सिरात मुस्तकीम की हिदायत दे देता है। कि सिरात मुस्तकीम से मुराद यहाँ पे कुरान और अहले बैत हैं, कि कुरान की तरफ अहले तालीमात कुरान की तरफ उसकी हिदायत हो जाती है, तालीमात अहले बैत की तरफ उसकी हिदायत हो जाती है, कि दोनों तालीमात कुरान और तालीमात अहले बैत उसे गुनाह करने से बाज रखने की तलकीन करते हैं, कि उसे ये समझाते हैं कि गुनाह से बाज रखना ही, बाज रहना ही हक का रास्ता है, इसलिए गुनाहों से तौबा की जाए और दोबारा गुनाह की तरफ ना पलटा जाए, और इस बात का मुसम्मम और पक्का इरादा किया जाए। कि इरादा जितना कच्चा होगा, इंसान बार बार उस गुनाह की तरफ पलटेगा, और उसका इरादा जितना पक्का होगा तो इंसान बार बार गुनाह की तरफ नहीं पलटेगा, बल्कि वो गुनाह से बचने के लिए अपनी कोशिश और अपनी जिद्दोजहद में इजाफा कर देगा, कि अपनी हर मुमकिन कोशिश करेगा कि वो गुनाह से बच सके। और अगर कोई उससे ज़िंदगी में गुनाह हुए हैं, गुज़श्ता गुनाह, तो उनकी तलाफ़ी की कोशिश करेगा, कि अगर किसी के हकूक उसके ज़िम्मे हैं तो उनकी हकूक की अदायगी की कोशिश करेगा, कि अगर कोई इताअतें उसके सामने उसके लिए वाजिब बाकी हैं, कोई कज़ा नमाजें या कज़ा रोज़े या इस तरह के और इताअत जिनकी कज़ा वाजिब है उसके ज़िम्मे हैं, तो उनको बजा लाएगा, उनके लिए कोशिश करेगा, क्योंकि वो अपने आप को खुदा के सामने हाजिर और नाजिर समझता है, कि खुदा की बारगाह में हर वक्त हाजिर है। कि अगर ये अपने जहन में ये याद ज़िंदा कर ली जाए कि हम जो कुछ कर रहे हैं वो खुदा उसे देख रहा है, कि हम खुदा के सामने हाजिर हैं, तो फिर इंसान गुनाहों से बचने का मुसम्मम इरादा तभी करता है। और जब उसके जहन में बैठ जाता है कि गुनाह एक तरह का कुफ्र है और काफिर के लिए तौबा नहीं है, तो वो अपने आप को मुसलमान होने के बाद गुनाहों के कुफ्र की तरफ कैसे ले जा सकता है? तो वो अपने आप को गुनाहों से बचाएगा और अपने आप को तौबा पे कायम रखेगा, और तौबा की मंजिल का सुकून पाएगा, और तौबा की रहमतें और बरकतें अपनी ज़िंदगी में हर लम्हा उसके लिए शामिल होंगी, और क़यामत में जब वो मरने की हालत में बरज़ख़ व क़यामत की तरफ बढ़ेगा तो तौबा के साथ वो बढ़ेगा, तो नेमतें बरकतें और नूरानियत साथ लेके जाएगा। तो इसलिए शनाख्ते गुनाह जो है वो शनाख्ते लवाज़म गुनाह है, कि जितने गुनाह के लवाज़म हैं उनको शनाख्त की जाए, कि गुनाह के साथ जो आगे जहन्नम का वादा है, जो जहन्नम की नार का वादा है, उसको देखे, कि हर गुनाह गोया आग को हाथ लगाना है, अपने आप को आग में डालना है, तो अपने आप को बिला मकसद वो क्यों आग में डाले और अपने आप को आग से क्यों ना बचाए? तो ये गुनाहों से बचने का उसके जहन के अंदर जब ये तरबियत होगी तो तभी वो बचेगा। और शरायत तौबा जो हैं वो कुछ तौबा की शरायत हैं जो कि कमाल और तौबा के लिए हैं, और कुछ शरायतें ऐसी हैं जो कि कबूलियत तौबा के लिए हैं। तो कबूलियत तौबा की जो पहली शर्त है वो दिल के अंदर पशेमानी है, निदामत का एहसास है, यानी गुनाह को बुरा समझना है, अपनी गलती का एहसास करना है, कि अपने दिल के अंदर पहले इंसान मान ले कि उससे जो गुनाह सरज़द हुआ है ये उससे गलती हुई है। جب تک وہ اپنے دل سے وہ غلطی تسلیم نہیں کرے گا، تو اس کے لیے توبہ نہیں کرے گا، اس کی طرف دوبارہ نہ پلٹنے کا ارادہ نہیں کرے گا، اور جب تک یہ منزلیں طے نہیں ہوں گی تو اس کے لیے توبہ کا راستہ ہی طے نہیں ہوگا، بلکہ شیطان اسے کسی نہ کسی مرحلے پہ گمراہ کر دے گا۔ اس لیے اللہ سے استعانت چاہتے ہوئے کہ اپنے بارگاہ خدا میں اپنی عذر خواہی کرے کہ اپنے لیے وہ توبہ کے راستے کی دعا مانگے، کہ توفیق مانگے کہ اللہ تعالیٰ مجھے دوبارہ اس گناہ یا ہر گناہ کی طرف واپس نہ پلٹنے کی توفیق دے، کہ دوبارہ میں کبھی زندگی میں کسی گناہ کی طرف نہ پلٹوں۔ کہ اس بات پہ وہ جتنی زیادہ محنت کرے گا، جتنی کوشش اور خلوص نیت سے یہ دعا اور ارادہ کرے گا، اتنی ہی اس کی توبہ پکی ہوگی۔ اور تیسری شرائط توبہ میں سے یہ ہے کہ گناہ کی طرف واپس نہ آنے کا پکا ارادہ کرنا، تصمیم کرنا کہ وہ دوبارہ کسی بھی گناہ کی طرف واپس نہ آئے گا، اور اس سے فاصلہ اور دور اختیار کرتا جائے، دوری اختیار کرتا جائے، کہ گناہوں سے ہمیشہ دوری اختیار کرنی چاہیے، جس طرح آگ سے دوری اختیار کی جاتی ہے، جس طرح سانپ سے دوری اختیار کی جاتی ہے، جس طرح ہر نقصان دہ چیز سے دوری اختیار کی جاتی ہے، جس طرح جلنے سے دوری اختیار کی جاتی ہے، اسی طرح گناہ سے وہ دوری اختیار کرے گا تو تبھی وہ شرائط توبہ کو مکمل کر سکے گا۔ اور اگر وہ گناہ کی نزدیک ہوتا جائے اور اس بات کا احساس ہی نہ کرے کہ گناہوں سے نزدیکی اس کے لیے گناہ میں مبتلا ہونے کا باعث بن سکتی ہے، تو شرائط توبہ کبھی وہ مکمل نہیں ہوں گی، اور وہ گناہوں کی طرف دوبارہ پلٹ آئے گا، اور بار بار گناہوں کا، ان جرائم کا مرتکب ہوگا، اور اس کے اندر کی جو فطرت کا نور ہے وہ مسخ ہوتا جائے گا۔ اس لیے اپنے نور فطرت کی حفاظت کریں، اور گناہوں کی طرف نہ دوبارہ کبھی نہ پلٹنے کا عہد کریں کہ ہم اس پہ جتنی محنت کریں گے، جتنی شدت کے ساتھ اس پہ عمل کریں گے، اتنا ہی اچھے ہم کو اس کے فروٹس، اس کے پھل اور ثمرات ملیں گے، اور اپنے اندر ہمارا نور فطرت اتنا ہی زیادہ پاک و پاکیزہ ہوگا۔ اور حقائق توبہ میں سے تین چیزیں ہیں جو کہ اہم ہیں۔ پہلی چیز یہ ہے حقائق توبہ میں سے کہ گناہ کو بڑا سمجھا جائے، کہ اگر وہ انسان ہر گناہ کو بڑا سمجھے گا کہ یہ ایک بہت بڑا جرم اس نے کیا ہے، اس نے اتنے عظیم خدا کی نافرمانی کی ہے، تو تبھی وہ اس سے بچ سکے گا۔ اگر وہ گناہ کو چھوٹا سمجھے تو وہ بار بار کرتا رہے گا، اس کی طرف توجہ ہی نہیں دے گا۔ اس لیے ہر چھوٹے سے چھوٹے گناہ کو بھی بڑا سمجھنا چاہیے کہ مجھ سے کوئی بہت بڑا گناہ ہو گیا ہے، کہ جس سے مجھے بچنا چاہیے تھا، کہ اللہ تعالیٰ کی قربت حاصل کرنی چاہیے تھی، میں اس کی مخالفت کے درجے پہ آ گیا ہوں، کہ یہ بہت بری بات ہے۔ اس لیے دوبارہ واپس پلٹ چلتے ہیں اور اللہ تعالیٰ کے حکم کی موافقت اور ماننے کی طرف آ جاتے ہیں۔ اور دوسری جو حقائق توبہ میں سے اہم بات ہے کہ اپنی توبہ کو کبھی بھی کافی نہیں سمجھنا چاہیے، کہ یہ نہیں کہ ایک دفعہ وہ لفظ توبہ ادا کر دیا تو کہہ دیا کہ بس جی میں نے توبہ کر لی، اب گناہ سے جان چھوٹ گئی اور اب میں فارغ البال ہو گیا۔ نہیں، گناہ کی توبہ کو کبھی کافی نہیں سمجھنا چاہیے، اور ہمیشہ توبہ کرتے رہنا چاہیے، بار بار توبہ کرنی چاہیے، اور جب بھی کبھی کوئی دعا کا موقع آئے تو اپنے سارے گزشتہ گناہوں کی توبہ کرنی چاہیے، کیونکہ گناہ کی توبہ قبول ہوئی ہے یا نہیں ہوئی ہے، یہ بات اللہ کے ہاں علم غیب میں ہے، ہمیں کوئی وحی کے ذریعے تو معلوم نہیں ہوا کہ جو گناہ ہم سے سرزد ہوا تھا उसकी तौबा भी कबूल हुई है या कबूल नहीं हुई है, इसलिए अपनी तौबा को कभी भी काफ़ी नहीं समझना चाहिए और हमेशा जब भी मौका मिले कि हमेशा तौबा की वो बार बार उन अल्फाज को दोहराना चाहिए और दिल से दोहराना चाहिए। सिर्फ ज़ुबान से दोहराए हुए अल्फाज हरगिज़ काफ़ी नहीं हैं। और तीसरी चीज़ जो कि हकायक़ तौबा में अहम है वो ये कि अपने आप को हमेशा कसूरवार समझना चाहिए। ये नहीं कि बंदा हर वक्त अपने आप को ठीक समझे कि मुझसे तो गलती हो ही नहीं सकती, बल्कि हमेशा ये ख्याल करे कि उससे शायद गलती हो गई हो, शायद अल्लाह के हजूर उससे मुकम्मल तौर पे इबादत अदा ना हो सकी हो, शायद किसी लोगों के हकूक़ के अदा करने में, हक़ुल इबाद के अदा करने में उससे कोई कोताही हो गई हो, शायद अल्लाह की किसी इबादत में उससे कोई कोताही हो गई हो, शायद किसी नेक अमल के अंजाम देने में उससे कोई कोताही हो गई हो, तो हमेशा अपने आप को कसूरवार समझना चाहिए और नेकियों पे गरूर में नहीं आना चाहिए। ये ना समझना चाहिए कि नहीं, मैंने ये जो दो चार नेक अमाल किए हैं, मसलन रोज़े अगर रख लिए हैं, तो इन पे अपनी नेकियों से गरूर में मुबतला नहीं होना चाहिए, बल्कि हमेशा अपने आप को कसूरवार समझना चाहिए कि शायद इन रोज़ों की अदायगी में मुझसे कोई कसूर हो गया हो, कोई गलती हो गई हो और शायद ये कबूलियत की मंजिल पे ना पहुँचे हों, इसलिए अल्लाह ताला से हमेशा तौबा करनी चाहिए अपनी इबादतों की मंजूरी के लिए, कबूलियत के लिए हमेशा दुआ करनी चाहिए कि अल्लाह उन्हें कबूल कर ले और किसी तरह भी अपने नफ्स पे इस बारे में भरोसा नहीं करना चाहिए। और जहाँ तक असरार हकीकत तौबा का ताल्लुक है तो उसमें से वो पहली बात यह है कि अपनी इज़्ज़त नफ्स को छुपाना चाहिए, यानी इज़्ज़त व मकाम व मर्तबा और तारीफ़ व तहमीद जो है उसकी वजह से अपने आप को या अपने नेक आमाल को ज़्यादा और बड़ा नहीं समझना चाहिए, बल्कि अगर कोई आपके नेक आमाल की वजह से तारीफ़ कर रहा है तो इस तारीफ़ से वो झूठे तकब्बुर में मुबतला नहीं होना चाहिए, झूठे गरूर या झूठी बुराई में मुबतला नहीं होना चाहिए, बल्कि हमेशा अपने आप को अल्लाह का हकीर व हकीर बंदा समझना चाहिए कि अल्लाह का एक आम बंदा समझना चाहिए और उसकी बंदगी में कोताही का एतराफ़ करना चाहिए, ना कि बड़ाई और अजमत और मुकम्मल होने का एतराफ़ करना चाहिए और गुनाह को फरामोश कर देना, कि यानी गुनाह को फरामोश कर देने का मतलब ये है कि उसके जो है वो अल्लाह ताला से दूरी का बायस ना बने, कि गुनाह के फरामोशी के तौबा की वजह से ये ना समझे कि ये गुनाह अब उसके नामे आमाल से महव हो गया और अब वो अल्लाह ताला की दूरी की बजाय अल्लाह ताला की कुर्बत में आ गया है, बल्कि हमेशा अपने आप को वो अपने गुनाह को फरामोश नहीं करना चाहिए। और तीसरी बात कि जब तायब ने तौबा की तो वो अल्लाह ताला की नज़र इनायत का वो मरकज़ बन गया, कि ये नहीं समझना चाहिए कि अल्लाह ताला की नज़र इनायत तौबा पे होती तो है, कि मसलन वमन लम यतुब फ़ौलाएका हुम ज़ालिमून, कि जो तौबा नहीं करते वो लोग ज़ालिमून हैं, तो जो तौबा कर ले उससे इसमें ज़ालिम साकित हो जाता है, यानी तौबा करने वाला ज़ालिम नहीं रहता। ये तो आयत ठीक है बयान कर रही है, लेकिन असरार हकायक तौबा में से ये है कि अपने आप को कभी भी वो उससे गुनाह से बरी नहीं समझना चाहिए, ये नहीं समझना चाहिए कि वो आदिल तरीन और सबसे अच्छा शख्स है, कि ये नफ्स के अंदर इस बात का आ जाना कि उसके लिए गरूर व तकब्बुर का बायस है, और फिर कुछ ज़वाहिर तौबा होते हैं और कुछ बातनी तौबा की बातें होती हैं। कि ज़वाहिर तौबा में से मसलन ज़ुबान से अस्तग़फिरुल्लाह अलैह व तूबु अलैह, अस्तग़फिरुल्लाह रब्बी व तूबु अलैह, कि इस्तिग़फ़ार करना, इस्तिग़फ़ार कलमा अदा करना, कि ये ज़ाहिरी तौबा की बातें हैं। हज़रत अली अलैहिस्सलाम से के सामने किसी ने कहा कि अस्तग़फिरुल्लाह, हज़रत अली अलैहिस्सलाम ने कहा कि वाए हो तुम पर कि तुम ज़ुबान से, सिर्फ़ ज़ुबान से तो लफ्ज़ से इस्तिग़फ़ार तौबा का लफ्ज़ इस्तेमाल कर रहे हो, लेकिन क्या तुम इसके माना को समझते हो कि ये वो लफ्ज़ है जो कि छः माना पे कायम है। हज़रत अली अलैहिस्सलाम ने फिर उसके सामने छः माने बयान किए कि जिनमें से कुछ शरायत कबूलियत तौबा हैं, कुछ शरायत कमाल तौबा हैं। तो शरायत कमाल तौबा में हज़रत अली अलैहिस्सलाम ने एक ये कहा कि अपना जिस्म, वो जो हालत मासीयत में तुम्हारा जिस्म उगा है, तुम्हारे जिस्म का गोश्त उगा है, उसको अल्लाह ताला की इताअत में इतना पिघला देना कि वो गोश्त एक दफ़ा जिस्म के साथ, हड्डियों के साथ लग जाए और दोबारा नया गोश्त पैदा हो, तो ये कमाल तौबा में से है। और जो तुमने वो लज्जतें हालत गुनाह में उठाई हैं कि उसकी जगह पे अपने जिस्म को अल्लाह ताला की इताअतों में उसके बदले में तकलीफ़ और थकावट पहुंचाओ, कि अपने जिस्म को अल्लाह ताला के नेक काम करने में थका दो, कि ये तौबा की शरायत में से हैं जो कि उसकी शरायत कमाल में से हैं। बाकी शरायत कबूलियत तौबा हम पहले वो बयान कर चुके हैं कि पशेमानी बकल्ब और उज़्रख़ाही दरबाए खुदा और गुनाह की तरफ दोबारा वापस ना पलटना, और किसी के अगर कोई हकूक़ हो उस पर वाजिब हकूक़ लबाद तो वो सारे हकूक़ लबाद वो वापस करना, या अगर कोई हकूक़ अल्लाह है, कोई नमाज़ें रोज़े कज़ा हैं, कोई हज ज़कात वगैरह कज़ा है, तो उसको दोबारा वापस करना, कि ये उसके तौबा की शरायत में से हैं। तो छः मानी हैं ये जो हज़रत अली अलैहिस्सलाम ने वो तौबा के बयान की हैं, जो कि तौबा की किताबों में मशहूर तरीन हदीस है जो बयान हुई है। उसके बाद के कुछ लताइफ़ असरार तौबा हैं कि कुछ बातें ऐसी हैं कि गुनाह के वक्त के खुदा ने उसे मसलन तन्हा छोड़ दिया, यानी इंसान एहसास करे कि खुदा ने उसे अपनी रहमत उठा ली क्योंकि वो गुनाह कर रहा था, और गुनाह करने के वक्त वो खुदा को भूला हुआ था। तो कितना बुरा वक्त इंसान पे आता है जब वो गुनाह करता है, तो उसमें मुख्तलिफ तालीमात में नफ्स को दरख्त, कल्ब को शीशा और रूह को चराग से तशबीह दी गई है, यानी आप उसने अपने नफ्स के दरख्त को भी ज़ख्मी किया, दिल के शीशे को भी मुकद्दर किया और रूह के चराग की रोशनी भी कम कर दी। तो गुनाह जो है उस वक्त इंसान अल्लाह को फरामोश कर देता है। तो ये असरार तौबा में से है कि कभी किसी हालत में इंसान को अल्लाह से दूरी या अल्लाह से फरामोशी इख्तियार नहीं करना चाहिए, और गुनाह को हमेशा वो अपने से दूर रखना चाहिए। और जो खुदा के गुनाह के सिलसिले में पांच औसाफ हैं, पांच सिफतें हैं, उनका हमेशा ख्याल रखना चाहिए। मसलन अल्लाह ताला की इज़्ज़त उसकी कज़ा में है, यानी उसके हुक्म में है, कि उसके हुक्म, अल्लाह ताला के हुक्म काबिल इज़्ज़त हैं, वो रद्द करने के काबिल नहीं हैं। कि वो रद्द करने का मतलब है उन पे अमल ना करना, यानी वो अल्लाह ताला के हुक्म अमल करने के काबिल हैं, अमल ना करने के काबिल नहीं हैं, इसलिए उनको منفی سوچ کے طور پہ نہیں لینا چاہیے، اور اللہ تعالیٰ کی دوسری صفت کہ اس کی نیکی اور رحمت جو ہے اس کی پردہ پوشی میں ہے، یعنی وہ اگر گناہوں کی پردہ پوشی کر رہا ہے تو یہ اللہ تعالیٰ کی نیکی اور لطف ہے، یہ اس گناہگار کے لیے کوئی فیور نہیں ہو رہی ہے، اس کے لیے کوئی پذیرائی یا ویلکم نہیں ہو رہی ہے، بلکہ اللہ تعالیٰ کی طرف سے لطف اور نیکی کا اظہار ہے، اور اس کی صفت حلم و بردباری مہلت دینے میں ہے، یعنی وہ گناہگاروں کو مہلت دیتا ہے تاکہ وہ توبہ اختیار کر لیں، اور اس کا کرم اس کے قبول عذر میں ہے، یعنی جب گناہگار توبہ کرتا ہے، کوئی معذرت اللہ تعالیٰ سے کرتا ہے، تو اللہ تعالیٰ اپنی رحمت سے، اپنی کرامت سے اسے قبول کر لیتا ہے، اور اللہ تعالیٰ کا فضل اس کی مغفرت میں ہے، یعنی اپنی مغفرت سے وہ گناہوں کو بخش دیتا ہے، اور حجیت سزا جو ہے وہ گناہ پہ اس کے لیے وہ متحقق ہو جاتی ہے، کہ جب بھی انسان گناہ کرتا ہے تو اب اس کے لیے سزا جو ہے وہ اس کا وہ حقدار بن گیا ہے، یعنی اب اس سزا سے دور بھاگنا اس کے لیے وہ ممکن نہیں ہے، جان چھڑانا ممکن نہیں ہے، کیونکہ خدا کے عدل کا تقاضا یہ ہے کہ جو کوئی گناہ کرے گا اس کو سزا ملے گی، تو یہ مقام رضا ہے، اب صرف توبہ کا دروازہ رہ جاتا ہے کہ خدا کے اس عدل سے، کہ اس سزا سے نجات پائی جائے، کہ یہ توبہ کے ذریعے ہی ممکن ہے، اس لیے ہمیں سچے دل سے وہ ہمیشہ توبہ کرتے رہنے چاہیے، اور دوبارہ گناہ کی طرف وہ واپس کبھی بھی نہیں پلٹنا چاہیے، کہ بصارت کی نظر سے، سچی بصارت کی نظر سے گناہ کا جائزہ لینا چاہیے، کہ گناہ کرنے کے وقت یہ خیال کرنا چاہیے کہ وہ چونکہ اللہ تعالیٰ کی اتنی بڑی ذات کی، اتنی بڑی ہستی کی نافرمانی کر بیٹھا ہے، اس لیے وہ کسی بھی نیکی کے قابل نہیں رہا، کہ وہ نیکیوں کے دائرہ کار سے ہی نکل گیا، وہ گناہگاروں کے حلقے میں شامل ہو گیا، تو اب اللہ تعالیٰ کی نعمتوں اور اس کے درمیان دوری حائل ہو گئی ہے، کہ اللہ تعالیٰ کی معنوی نعمتوں اور ثوابوں کے درمیان اور اس کے گناہ کے درمیان دوری حاصل ہو گئی ہے، اس لیے اس بات کو وہ اپنے ذہن میں خیالی طور پہ اور حقیقی طور پہ بھی مشاہدہ کرے، کہ اس وہ حسنات الہی سے، اللہ تعالیٰ کی نیکیوں سے دوری میں چلا گیا ہے، اور اپنی خواہشات نفسانی کا بھی مشاہدہ کرے، کہ خواہشات نفسانی اسے اللہ تعالیٰ کے ثوابوں سے، اللہ تعالیٰ کی نعمتوں سے کس قدر دوری میں مبتلا کر سکتی ہیں، اور اس طرح اپنے آپ کو گناہوں سے محفوظ رکھے، اور اس بات کا مشاہدہ حکم عینی کہ جب وہ گناہ کرے تو سزا کا حقدار ہے، تو اللہ تعالیٰ کے حکم کا جو جب وہ مشاہدہ کرے گا تو اسے حکم کے علاوہ اور کوئی چیز نظر نہیں آئے گی، کل و شعین حالکن اللہ وجہ، ہر چیز سوائے اس کے چہرے کے، سوائے اس کے وجہ کے ہلاک ہو جائے گی، لہ الحکم اس کے لیے حکم ہے، تو جب اس کا مشاہدہ عینی کرے گا تو پھر وہ اپنی توبہ کی طرف پلٹ آئے گا، اور توبہ کے مختلف درجات ہیں، کہ کچھ عام لوگوں کی توبہ ہوتی ہے کہ وہ توبہ زیادہ عبادتوں اور زیادہ طاعت کی طرف انسان کو متوجہ کرتی ہے، کہ اللہ تعالیٰ کی عبادت زیادہ کی جائے اور اس کی اطاعتیں زیادہ کیے جائیں، اور گناہ جو ہیں وہ ان اس کے لیے وہ پوشیدہ کرنے کی وہ دعا کرتا ہے، اور وہ بے نیاز ہونے کے بارے میں، کہ جو جس نے اللہ تعالیٰ کی ذات بے نیاز ہے اس کی گناہوں، اس کے گناہوں یا اطاعتوں سے، تو وہ اس کی اس نارسائی میں ترمیم کر سکتی ہے، کہ اس کی سزا میں ترمیم کر کے اسے بخش سکتی ہے، اور بندگان خدا سے اس کے گناہ پوشیدہ رکھ سکتی ہے، اور وہ جب توسل کرے گا اللہ تعالیٰ سے اور اللہ تعالیٰ کی طرف اس توسل کے نتیجے میں وہ اپنی عبادتیں اور طاعتیں بڑھا دے گا، تو یہ عام لوگوں کی، ہم جیسے عوام الناس کی توبہ کی مثال ہے۔ الا من تابا و آمنا و عاملا صالحا، کہ جس نے توبہ کی اور ایمان لایا اور نیک عمل بجا لائے، فاولائک تبدل اللہ سیئاتہم حسنات، تو ان کے برے اعمال کو اللہ تعالیٰ نیک اعمال میں بدل دے گا۔ تو یہ عام انسانوں کی وہ توبہ کا درجہ ہے، اور جو متوسطین ہیں، جو اس سے زیادہ بڑا درجہ کے لوگ ہیں، ان کے لیے یہ چیز بھی جو ہے یہ گناہ کا باعث ہے کہ حسنات الابرار سیئات المقربین، کہ جو عام لوگوں کے کی نیکیاں ہوتی ہیں وہ مقربین لوگوں کے لیے گناہ کے درجے کا وہ رکھتی ہیں اثر، اور متوسط حضرات کی توبہ جو ہے وہ کہ گناہان اس کے کرم نامتناہی کے مقابلے میں بہت کم ہیں، کہ اگر غرور میں مبتلا ہو گیا اس بات سے کہ اس کا اللہ تعالیٰ کا کرم بہت زیادہ ہے اور گناہ بہت تھوڑے ہیں، اگر انسان غرور میں مبتلا ہو جائے تو اس کی متوسطان کی توبہ بھی وہ خطرے میں پڑ سکتی ہے، کہ اس کے بارے میں آیت آتی ہے، یا ایھا الانسان ما غرک بربک الکریم، اے انسان تجھے کس چیز نے اپنے کریم رب سے دھوکے میں رکھا، تو اللہ تعالیٰ سے ہمیشہ وہ توبہ کرنی چاہیے اور اپنے آپ کو نیکیوں پہ چلانا چاہیے۔ اور پھر توبۃ الخواص بہت نیک لوگوں کی توبہ ہے، کہ جو کہ ہر وقت اللہ تعالیٰ کے نور کی طرف دیکھتے رہتے ہیں اور ہر وقت ان کا تعلق اللہ تعالیٰ کی طرف ہی ہوتا ہے، گناہوں کا خیال ہی انہیں کبھی نہیں آتا، کہ جس طرح انبیاء اور ائمہ ہیں کہ اللہم انت صاحب فی السفر، کہ اللہ تعالیٰ ہی سارے رستے میں ان کا ساتھی ہوتا ہے، کہ وہ فنا فی اللہ، اللہ میں ان کی ذوات فنا ہو چکی ہوتی ہیں، اور وہ غیر اللہ سے توبہ کرتے ہیں، یعنی اللہ کے علاوہ جو کچھ بھی ہے اس سے وہ حالت توبہ میں ہوتے ہیں۔ والحمدللہ رب العالمین، اللہم صلی علی محمد و آل محمد۔